بسم اللہ الرحمن الرحیم نحمد و نصلی علی رسول الکریم. یہ کتاب ہے اکمال الشیم شیخ تعالیٰ سکندری رحمۃ اللہ علیہ کے اصلاحی ملفوظات کا مجموعہ ہے. اس سفر کے اندر بٹ گرام کے میں ہم اس کتاب کو پڑھتے رہے تو جی چاہا کہ پھر یہاں بھی اس کو تھوڑا سا جاری رکھ لیتے ہیں. ہماری مجالس میں اللہ والوں کے ملفوظات پڑھے جاتے ہیں، کبھی قدیم کبھی جدید، مقصود ایک ہی ہے کہ ہمارے دل کی اصلاح ہو جائے، کیونکہ ان کے اندر تاثیر ہے. اور دوسرا یہ ہے کہ قدیم جدید جن بزرگوں کی ملفوظات ہم پڑھتے سنتے ہیں، مقصود تصوف کی جو اصل شکل ہے اس کو ہمارے سامنے آ جائے اور اس پر عمل کرنے والے بن جائیں، کیونکہ تصوف کی بگڑی شکلیں بہت زیادہ رائج ہو چکی ہیں. اللہ ہماری سب کی حفاظت فرمائے. اصل مقصود جو تصفیہ ہے، نفس کا تزکیہ ہے، وہ کیا ہے؟ بس یہ ان اللہ والوں کے ارشادات سے ہمیں پتہ چلتا ہے. تو اللہ سے مانگ کر بیٹھیں کہ اس میں جو اللہ نے تاثیر رکھی ہے، روحانی تاثیر، نورانی تاثیر، ایمانی تاثیر، ایقانی تاثیر، احسانی تاثیر، ہمارے دلوں میں بھی اتر جائے، تاکہ ہمارے دلوں کی بھی کامل اصلاح ہو جائے، جو ہمارا اصل مقصود ہے. ہم تو اس طلب کو لے کر بیٹھیں کہ ہمارے دل بن جائیں، سمر جائیں، پاک ہو جائیں، صاف ہو جائیں، شفاف ہو جائیں، نفس کی علائشوں سے پاک، بگڑی ہوئی طبیعت کی علائشوں سے پاک، ماحول کی مادی اور گندی فضاؤں کی علائشوں سے پاک. انشاءاللہ اللہ سے مانگ کر بیٹھیں گے تو اللہ ہمارے دلوں کی صلاحیت کو درست فرمائیں گے. اللہ کی یاد سے غفلت کی وجہ سے شیطان کا بھی تسلط ہو جاتا ہے، یہ قرین بن جاتا ہے، یہ بھی علائشیں ڈالتا رہتا ہے. تو اس کی علائشوں سے بھی پاک، یعنی ہمارے دل اللہ کی رطاعت پر شوق اور رغبت سے ابھارنے والے بن جائیں، اللہ کی نافرمانی سے روکنے والے بن جائیں، اللہ پاک کی محبت سے معمور ہو جائیں، اللہ پاک کی معرفت کو حاصل کرنے والے بن جائیں. تو یہ ارشادات اس لیے ہیں. اس کتاب کو عطر تصوف بھی کہا جاتا ہے. عطر تو جانتے ہی ہیں آپ، کئی من پھولوں میں سے اگر اس کا ایکسٹریکٹ نکالا جائے تو کتنا ہوتا ہے، تھوڑا سا ہی ہو، لیکن وہ اصل وہی ہے. تو یہاں انہوں نے عطر نکال کے بتا دیا کہ یہ اصل ہے. حالانکہ حضرت کا وصال 700 ہجری میں ہوا، اب دیکھیے کتنا زمانہ گزر گیا ہے، ابھی تک ان کی تاثیر موجود ہے، اور کتنی زبانوں میں اس کے ترجمے ہو گئے ہیں اور کتنی اس کی شرحیں لکھی گئی ہیں. اصل ملفوظات عربی میں ہیں، اور اس کے بعد یہ جو ہم پڑھ رہے ہیں اس وقت، یہ ہمارے قریب زمانے میں حضرت مولانا خلیل احمد صارفی رحمۃ اللہ کا ترجمہ فرما دیا ان ملفوظات کا ہیں، اور اس کی پھر تشریح انہیں کے خلیفہ مولانا عبداللہ گنگوئی رحمۃ اللہ فرمائی. تو یہ کچھ ہم نے گزشتہ دنوں میں وہاں پڑھتے رہے، وہاں تو صبح شام ہی اس کا مطالعہ ہوتا تھا. تو اس میں سے جہاں ہم نے پہلے پڑھا تھا، یہ نماز کے تعلق سے ہے، یہ ایک باب ہے، یہ نماز کی حقیقت کیا ہے اس کو بیان کیا جا رہا ہے. تو یہ پچھلا ایک مسئلہ جو ہم نے پہلے پڑھا تھا وہاں پر، اس میں یہ تھا کہ جب حق جل اعلیٰ نے عبادت سے تیری طاعت گرانی معلوم کی تو رنگ برنگ کی عبادتیں تیرے لیے مقرر فرمائیں، جب عبادت پر تیری حرص دیکھی تو اس کو اس سے منع فرما دیا، اس لیے کہ تیرا قصد کامل نماز ادا کرنے کا ہو، نہ محض صورت نماز. کیوں؟ کہ ہر ایک نماز پڑھنے والا کامل نماز ادا کرنے والا نہیں ہوتا ہے. بات ذرا اونچے درجے کی ہے. اللہ سے مانگیں کہ اللہ سمجھا دے، غور کریں گے سمجھ میں آئے گی، ورنہ اس کی تاثیر تو کہیں گئی نہیں ہے. کیا فرماتے ہیں پھر پڑھ لیتے ہیں. جب حق جل اعلیٰ نے عبادت سے تیری طاعت و گرانی معلوم کی تو رنگ برنگ کی عبادتیں تیرے لیے مقرر فرمائی، جب عبادت تیری حرص دیکھی تجھ کو اسے منع فرما دیا، इसलिए कि तेरा कसद कामिल नमाज अदा करने का हो, ना महज सूरत नमाज। क्यों? कि हर एक नमाज पढ़ने वाला कामिल नमाज अदा करने वाला नहीं होता है। अब ये तो इरशाद है हजरत का जो तर्जमा पढ़ा गया, अब इससे क्या फ़ायदा अखज किया? उन्हीं के खलीफा मौलाना अब्दुल्ला गंगोई रहा फरमाते हैं कि जानना चाहिए कि इंसान ज़ईफ़ुल बुनियान है, एक ही काम को देर तक करने से इससे उकता जाता है, वो काम गिरा मालूम होने लगता है तो, और मुख्तलिफ कामों दिल बहला रहता है और इनको अंजाम को पहुँचा देता है। नीज ये भी समझना चाहिए कि ताला की बंदगी में हर वक्त लगा रहना बंदे का फ़र्ज है। अल्लाह करे बात हमारे दिल में भी उतर जाए कि हर वक्त अल्लाह ताला की बंदगी में लगे रहना बंदे का फ़र्ज है। बस जब ये हालत इस इंसान की ठहरी तो अल्लाह ताला ने रंग बिरंग की इबादतें मुकर्रर फरमाई और एक इबादत को दायमा नहीं रखा कि इससे बंदे उकता ना जाएं। मसलन अगर ये हुक्म होता कि हर वक्त नमाज ही पढ़ो तो यकीनन बंदे उससे घबरा जाते। अब बंदे का दिल लगा रहता है नमाज, तलावत कुरान, हज, ज़कात, कुर्बानी, रोज़ा, जिक्र वगैरह, नौ बनों की बातें मुकर फरमा दी कि बंदों का दिल ना उकतावे। कि हर इबादत की शान व ज़ौक़ जुदागाना है, बस औकात भी तमाम इबादत में मशगूल रहे और गिराने भी कुछ नहीं, वरना उकता को छोड़ बैठते। दूसरी खसत इंसान के अंदर उकताने के मुकाबले में हिरज़ शौक़ की है। जब ये सिफत हद से ज़्यादा बढ़ती है तब भी काम बिगड़ जाता है। मसलन कहीं जाने का शौक़ हद से ज़्यादा बढ़ गया तो बहुत से ज़रूरी काम वहाँ जाने के मतलब ख़राब हो जाएंगे। बस जब शिद्दत हिरस से नमाज होगी तो नमाज को उसके हकूक़ के साथ अदा करना मुश्किल होगा। मसलन शिद्दत शौक़ और टूट कर पढ़ने में वज़ू ना करेगा, या कुरान जल्दी जल्दी पढ़ेगा उसमें तदब्बर खुशू ना होगा। जब ये सिफत इंसान में हुई तो अल्लाह ताला नमाज और दीगर इबादात को बाज़ औक़ात पे मना फरमाया है। ये ज़रा थोड़ी ऊंचे दर्जे की बातें हैं। अल्लाह से मांगे कि अल्लाह हमें समझ अता फरमा दे कि असल मकसूद अल्लाह की बंदगी करना है। हम तो बंदगी के लिए पैदा किए गए हैं। ज़िंदगी आमद बराए बंदगी, ज़िंदगी बेबंदगी शर्मिंदगी। बस बंदगी समझ में आ जाए, हमने तो बंदा बन के रहना है। बंदा कौन है? अल्लाह का ग़ुलाम। ग़ुलाम कौन है? अल्लाह से मांगो ये समझ में आ जाए। सुन तो लिया, मैंने भी कह दिया, अल्लाह मुझे ही बंदा बनने की तौफीक अता फरमाए। अब बंदगी का तसव्वुर ज़हनों से निकल गया। बंदा तो ग़ुलाम को कहते हैं, बंदा ग़ुलाम को, ग़ुलामी का तसव्वुर ख़त्म हो चुका है, अब तो नौकरी का तसव्वुर है कि काम करेंगे उजरत मिलनी चाहिए। जी जी नमाज़ें पढ़ते हमारे काम नहीं बनते, ये ज़िक्र करते हमारे काम नहीं बनते, मसले हल नहीं होते। आम है ना, एक तो अवाम है, अवाम की बात को तो छोड़ें, हम दीनदारों के अंदर भी यही बात है। अवाम की बात, हमारे यहाँ तामीर का काम जब चल रहा था मस्जिद का, तो एक दफ़ा एक साहब जो है ना वो आए काम कर रहे थे यहाँ। अब काम करते करते पता चल गया कि ये पीर साहब हैं मेरे तल्लक से, हालांकि पीर मैं कहलाता भी नहीं, ना मुझे पीर कहते हैं, ऐसे ही है ना, लेकिन नाम पड़ गया है, कहना शुरू कर दिया हजरत हजरत, बड़ा रोका मैंने शुरू में। उकाड़ा में हमारे अभी तक साथी एक हैं, ये मकबूल भाई कहते हैं। उस ज़माने में जबकि मैं भाई कहलाता था कि मुझे भाई कहो, हजरत ना कहो, सख्ती के साथ, उसे एक ही बंदा रह गया जब भी यहाँ भी आता मकबूल भाई कहते हैं, सादा सा बंदा है। हाँ, सादे बंदे जल्दी मान जाते हैं। माशाल्लाह अनपढ़ था, जब बैत हुआ उसने फिर कुरान तजवीद से सीखा। मुझे अभी तक मंजर याद है, मजदूर था, लेबर के अंदर जो है ना, मगरी के बाद कारी साहब के पास बैठ जाता, अलीफ बा ता सा लगा रहता, कर लिया, पूरा कर लिया अभी भी। तो जो उसके दिल में बात लग गई तो वो अभी तक मुझे मकबूल भाई कहता है, मुझे बड़ा मज़ा आता है। और बाकी सब ने जो नहीं बात आए, मैंने हजरत से शिकायत की। एक दफ़ा यहाँ आया हुआ था छुट्टी, कहते जी बाज नहीं आते मुझे हजरत कहने से, मैं रोकता हूँ। हजरत के जवाब बड़ा मुख्तसर होता था और जामे होता था। फरमाया उनको कहने दो जी, आप ना बनो जी, बात इनको कहने दो, आप ना बनो जी, बात कि हम ना बने। तो मैं अर्ज कर रहा था कि उस साथी ने मुझसे कहा, जब पता चला कि पीर साहब हैं, कहने काम बहुत है मेरे पास, यानी काम मिलता रहता है, और काम बहुत है तो पैसे भी खूब मिलते हैं। लेकिन अजीब मसला ये है कि पैसे जितनी तेज़ी से आते हैं इतनी तेज़ी से वो निकल जाते हैं, खाली कभी नहीं रहा काम से। अब मुझे याद नहीं, किसी मुख्तलिफ काम होते हैं ना, किसी काम में वो आया था बेचारा। तो मैंने पहला सवाल ऐसे बंदों से करता हूँ, भाई नमाज पढ़ते हो? तो उसका जवाब क्या था, नमाज भी पढ़ के देख लीजिए, इन्ना लिल्लाह इन्ना इलैहि राजिऊन। हाँ साफ कहा, नमाज भी पढ़ के देख लीजिए। ये तो आवाम की हाल बता रहा हूँ, वो नमाज भी क्या समझते हैं, हमारे मसले हलों में से। यानी आज नौकरी का जमाना है कि हम कुछ करें मिले, और गुलामी का जमाना क्या है, हमने तो माननी है आका की, दे या ना दे। जरा गौर तो करें उस जमाने का, आज तो तसव्वुर नहीं है बिल्कुल। बाजार में गए जाकर खरीद के ले आए, जैसे जानवरों की मंडियां हैं गुलामों की, इंसान बिकते थे, मंडियां होती थी, दुकानें होती थी, गए पैसे दिए ले आए। अब आप उसके मालिक हैं, उसका कोई इस्तेहकाक नहीं होता था, मालिक हैं आप, काम सारे करने आपकी मर्जी के, मुतालबा नहीं कर सकते, क्यों, वो समझता था। ये गुलाम का वाक्या किताबों में आता है ना, वो अच्छा था, मालिक भी अच्छा था, हर किस्म के बंदे हर जगह रहे हैं, खरीदा ले आए घर भी, तेरा नाम किया है। उसने कहा पहले जो भी था, अब तो आप मालिक हैं, जो चाहो रख दो। अच्छा तुझे क्या चीज़ पसंद है खाने में, जो खिला दो, कौन से कपड़े तेरे लिए बनाए, जो पहना दो, अच्छा तेरे लिए कौन सी जगह ठहरने के लिए रखी जाए, कि जहाँ ठहरा दो। झंझला के उसके आका ने कहा कुछ तेरी भी मर्जी है। उसने बड़ी आजिज़ी से कहा गुलाम की क्या मर्जी, गुलाम की क्या? समझता था, समझदार था। उस आका ने कहा कि तू मेरी गुलामी के काबिल नहीं है, बल्कि मैं तेरी गुलामी करूँगा, यानी तेरी मैं खिदमत करूँगा। तू मेरी तरह से तू आज़ाद है, लेकिन मेरी ख्वाहिश है तू छोड़ के ना जा मुझे, तू रह नहीं, मैं तेरी हर खिदमत करूँ। उसकी से मुतासर होकर, उसके अंदर के जज्बे से मुतासर होकर। तो मैं आज ये करें मिसाल सिर्फ इसलिए दिया कि कैसा ज़माना था। लेकिन आज चूंकि हम हर जगह, आज हड़तालें क्यों होती हैं, एहतजाजात क्यों होते हैं, मुतालबे क्यों होते हैं, हक कि हमारा ये हक है, मिलना चाहिए, यही हमने इसी पर कयास कर लिया कि नमाजें पढ़ते हैं जी कुछ होना चाहिए, मिलना चाहिए, हैं जिक्र करते हैं जी मिलना चाहिए, गुलामी कर। हालांकि गुलामी असल गुलामी है, देख लें अल्लाह वालों की जिंदगियों का, आप गौर करके देख लें। हाँ। अमल करके फिर समझते थे कि अल्लाह तेरा हक अदा नहीं हुआ, अपने अमल को उसके शायान शान नहीं समझते थे, جناب رسول اللہ صلی اللہ علیہ وسلم کا فرمانا جس کا مفہوم یہ ہے کہ یا اللہ تیری عبادت کا حق ادا نہیں ہوا. تو اب ہم اور آپ کون ہیں جی؟ عبادت کر کے. تو یہ باتیں جو ہیں نا یہ ذرا تھوڑی سی اونچے درجے کی اس لیے ہیں کہ عبدیت سکھانا چاہ رہے ہیں, غلامی سکھانا چاہ رہے ہیں, ہم اللہ کے غلام بنیں, بندہ بن جائیں. آج ایک جملہ کہتے ہیں میں تین کہنا بندہ بن جا, ہے نا جی؟ ہنسنے کی بات نہیں ہے, رونے کی بات ہے. بندہ بننے تو اصل ہے لیکن بندہ بندگی سے ہے. اللہ کرے ہم بھی بندہ بن کے رہیں. تو یہاں عبادات کے تعلق سے فرمایا جا رہے ہیں نا کہ اللہ نے نو بہ نو کی عبادات اس لیے دی ہیں کہ ایک ہی عبادت میں اکتا نہ جائے, کبھی کچھ کبھی کوئی کچھ. اس لیے یہ راتیں خصوصی عبادت کی آتی ہیں. اکثر سوال کیا جاتا ہے یہ کیا پڑھیں. ہمارے حضرت اکثر فرماتے تھے اس میں انواع کی بات ہے, ذکر, تلاوت, نوافل, دعا, چار انواع جمع کر لو. ذکر, کیونکہ کوئی چیزیں اس میں ان کے اندر پڑھنے کے لیے کوئی فرض اور واجب کوئی بھی نہیں ہے, دل لگا رہے گا. نو بنو بدلتے رہو. اور اس میں ہماری حضرت کی طرف سے قید نہیں ہوتی تھی. اچھا, قید کی بات بھی ایک واقعہ آتا ہے. ہمارے حضرت کے خلیفہ تھے قاری غلام امن صاحب لاہور میں, سب سے پہلے حضرت وہیں تشریف لانا شروع ہے ادھر, یہ برکت ٹاؤن شاہدرہ میں ایک جگہ تھی, وہاں ہو چکے امام تھے, چھوٹی سی مسجد ہوتی تھی. ہاں, تو حضرت کے سامنے کے پہاڑ پر آتے تھے, وہاں سے وہ یہاں پر گیا نا, تو ہم بھی ان کے پاس جاتے تھے یہاں پر. یہ انہوں نے خود مجھے سنایا کہ حضرت تشریف فرما تھے اور یہ آ گئی شعبان تھی, تو 15 شعبان کی رات, تو حضرت کے پاس جو لوگ بیٹھے ہوئے تھے اس رات وہاں پر, ویسے بھی عام راتوں میں ساتھی آ جاتے, عبد المجید صاحب میرے محسن, یہ شیر خان روڈ پر ان کی جو بستی تھی چھوٹی مسجد تھی یہاں سے, تو وہ فرماتے ہیں کہ سردیوں کی راتوں میں بھی میں عشاء کی نماز کے بعد سائیکل پر یہاں سے جاتا تھا. امام صاحب ان کے بنگالی تھے, وہ بنگلہ دیش گئے ہوئے تھے, تو نماز میرے ذمے تھی, اس لیے عشاء کی نماز پڑھ کے پڑھا کے سائیکل پر کہاں جانا, شاہدرہ, اور فجر آ کے یہاں پڑھا دینی, رات وہاں گزارنی. اب یہ کیا چیز تھی جو اتنی سخت شدی کے اندر سائیکل کے اوپر, بجٹ برانچ میں تھے, آفیسر تھے, زندگی سادگی اخیر تک رہی, وہی سر کسی کبھی خوف بھی نہیں آیا. ہاں, خود کبھی کبھی تحدیث سے بے نعمت پر ایسے تذکرہ کی, کبھی خیال بھی نہیں آیا, بڑے آرام سے مزے سے جا رہے ہیں, اپنے مگن ہیں اپنے اس میں ذکر میں, اور رات وہاں گزاری حضرت کے پاس. تو میں اس پر کہہ رہا ہوں کہ یہ نہیں, چونکہ عام بھی جب آتے تھے لوگ راتوں کو کے پاس ٹھہرتے تھے وہاں پر جا کے نا, ہاں کچھ سو گئے, کچھ بیٹھ کے عبادت بھی کر لی. تو یہ 15 شعبان کی رات آ گئی, اب ہر ایک پوچھ رہے ہیں حضرت کیا پڑھیں. اس ایک سال میں 100 نفل پڑھ لو, 100 رکعت میں لو جی, کہتے لگ گئے ہم سب کہ 100 پوری کرنے. یہ قاری غلام محمد صاحب استاد جی ہم کہتے, کہنے لگے کہ میں تو پڑھتا رہا اچانک خیال رہا کہ صبح نفری روزے کا جو سحری کا انتظام چونکہ میرے یہاں ٹھہرے تو میں نہیں کرنا, تو 4 رکعتیں ابھی باقی تھیں, تو میں نے کہا اگر میں 4 رکعتوں میں لگ گیا تو دیر ہو جائے گی, تو میں نے 4 مؤخر کر کے چلو بعد میں پڑھ لوں گا, میں نے سحری کا انتظام کیا. وہ اللہ کی شان سحری کرتے کرتے وقت پورا ہو گیا. اب صبح بیٹھے ہوئے حضرت پوچھتے تھے کس کس نے 100 پوری کی, اب سب نے کر لی, مجھ سے پوچھا تو میں نے کہا جی میری 4 رہ گئی, بڑے ہی رنج کے ساتھ, کیونکہ میں نے سحری کا انتظام کرنا تھا. بتایا کہ ایسے خیال آیا میں بہت اچھا ہوا, روایا 4 رہ گئی, وہ اچھا یہ جو قلق ہوا ہے نا کہ میری 4 رہ گئی, کرنے کے بعد پھولتے کہ میں نے پتہ نہیں کیا کر لیا, कहाँ नजर जाती है अल्लाह वालों की, उसके इन इन रंज पर भी हैं उनको खुशखबरी सुना दी कि बहुत अच्छा हो गया है। 100 पढ़ के क्या करते हैं, फूलते हैं। तो ये एक अजीब चीज है, ये अल्लाह वाले क्या सिखा रहे हैं। असल ये कि इंसान के अंदर, मुसलमान के अंदर ऐसी आजजी, ऐसी इनकसारी आ जाए कि अमल करके समझे कि अल्लाह तेरी शाया निशान कर नहीं सका, ये मिलेगी चीज आपको अल्लाह वालों के से जाने। तो उसी को यहां पर फरमा रहे हैं, हैं हैं कि अल्लाह पाक ने जो है ना बाज औकात इबादत से मना फरमा दिया ताकि हिरस उजलत किसी पाक काम पर टूट कर पड़ने की खतरा दब जाए, और खास खास वक्तों में नमाज मुकर्रर फरमाई ताकि बंदे का कसद ये हो कि नमाज कामिल दर्जे की अदा हो, नमाज कामिल दर्जे की अदा हो। अल्लाह से मांगे अल्लाह हमें भी ये हमें भी चस्का लग जाए, तो ठक 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 हैं, हमारी नमाज तो ऐसी है ना है। फरमाया गया कि जिसका मफहूम है कि नमाज को पढ़ो क्या मेरी याद के लिए, और अल्लाह ही याद नहीं आते और पता नहीं क्या कुछ याद चलते। हाँ अल्लाह हमें जो है ना सही नमाज पढ़ने की तौफीक अता फरमाए। फरमाते हैं कि खास खास वक्तों में नमाज मुकर्रर फरमाई ताकि बंदे का कसद ये हो कि नमाज कामिल दर्जे की अदा हो, और जल्दी और हिरस में ये ना हो कि नमाज की सूरत बना ले, इसलिए कि नमाज की सूरत में और कामिल नमाज में बड़ा फर्क है, और हर नमाज पढ़ने वाला कामिल दर्जे की नमाज अदा करने वाला नहीं होता। तो अल्लाह से मांगे जिंदगी में कोई नमाज हमारी भी ऐसी हो जाए, मांगे अल्लाह से। और ये बात कि हमारे हैं आदत की नमाज जो है नहीं इबादत की, आदत नहीं उसको इबादत बनाना है। आगे फरमाते हैं तेरा ज़ोफ़ और नातवानी मालूम करके नमाज की तादाद घटा दी, और फजल खुदावंदी का मोहताज जानकर इमदाद सवाब बढ़ा दी। यानी 50 से 5 कर दी और 50 का सवाब 5 में कर दिया। हज़रत का जो मलफूज है जिसका अरबी से तर्जमा किया गया, तेरा ज़ोफ़ व नातवानी मालूम करके नमाज की तादाद घटा दी और फजल खुदावंदी का मोहताज जानकर इमदाद सवाब बढ़ा दी। यानी 50 से 5 कर दी और 50 का सवाब 5 में कर दिया। इसके फायदे में फरमाते हैं मौलाना अब्दुल्लाह गोगी रहमतुल्लाह अलैह कि नमाज शबे मेराज में फ़र्ज हुई है, अव्वल अव्वल 50 नमाजें फ़र्ज हुई थी हजूर सल्लल्लाहु अलैहि वसल्लम की, के कई बार दरख्वास्त पर 50 से 5 बाकी रहीं और 45 कम हो गई। ये कम होना वजह हमारे ज़ोफ के हुआ, और कि हम 50 वक्त की नमाज पर मदावमत ना कर सकते, लेकिन इंसान उसके फजल का मोहताज है, इसलिए सवाब 50 ही का कायम रहा। तो ऐसी करीम ज़ात की इबादत तो करनी चाहिए ना है? अगर फ़र्ज होती हैं तो पढ़नी थी, ज़िम्मे तो लग गई हैं, तो फजल फरमा के हैं हमारे ज़ोफ़ को देख कर कम तो फरमा दी, सवाब कम नहीं किया कि चलो 5 पढ़ लो, सवाब कितना क्या मिलेगा 50 का जो है। अल्लाह हमें करे हमें शौक लग जाए, बाकी अल्लाह वाले जो हैं जिनका शौक लग जाता है वो तो भाई जैसे दशक ये अब्दुल कादिर जिलानी रहमतुल्लाह फरमाते हैं, कई दफ़ा तस्करा करता रहता हूँ, वो फरमाते बाज़ अल्लाह वाले ऐसे हैं कि उनके यहाँ नवाफिल का वजूद ही नहीं, नवाफिल का वजूद ही नहीं। क्या मतलब नवाफिल नहीं पढ़ते? नहीं, नवाफिल को भी उन्होंने इस तरह निभाया जैसे फर्ज है, नागा नहीं होने दिया, इल्तज़ाम एहतमाम तो बहाना ढूंढते हैं। ये मौका मिले हमें, ये कौन करेगा जिसके दिल के अंदर का सही ज़ौक बेदार हो जाए। असल बात इतनी है, जब दिल के अंदर बेदारी आ जाती है तो उसकी अतात के अंदर जो लुत्फ आता है ना, वो फिर रोकता नहीं है। हमारे अक्सर तذکرہ किया जाता है शाह याकूब साहब रहमतुल्लाह अलैह, सोबत बाहले दिल में फरमाते हैं, चूँकि आदत पड़ चुकी थी अल्लाह वालों के लिए तहज्जुद जो है ये तो एक किस्म का शआर है, सालहीन का शआर, रह नहीं सकते। फरमाते हैं आखिर ज़माने के अंदर बुढ़ापा और बुढ़ापे के साथ बीमारी, तो आवारत ऐसे आ गए हैं कि जिसकी वजह से नींद उड़ गई। अक्सर बूढ़ों को नींद की शिकायत होती है ना, तो रात को नींद नहीं आती है, और जो वक़्त मेरा आता जागने का जो आदत बन चुकी थी तहज्जुद पढ़ने की, अब नींद गलबा कर रही, तो मैं नींद को भगाता हूँ, अब तेरा कोई काम नहीं। ये कौन भगाएगा है जो उसकी लज्जत से आसना है। इस तहज्जुद के अंदर जो सुरूर है, जो लुत्फ है, है ये वही दिल जानता जो बेदार दिल है, कि जब वक़्त था नहीं आई, करवटें बदलते बदलते बदलते, और जब वक़्त आ गया फिर चुस्त हो गए। डॉक्टर अब्दुल्ली आरफी रहमतुल्लाह अलैह हमारे करीब ज़माने के हैं, फरमाते हैं एक दफ़ा बुढ़ापा भी है और ज़ोख भी है बीमारी के गलबे की वजह से, और आदत है तहज्जुद की, आँख तो खुल गई, हिम्मत ही नहीं है आँख, क्योंकि आदत है, जो तहज्जुद का आदी है वो उसको सो नहीं सकता। ये बात समझ में आनी मुश्किल, ज़ौक के बगैर नहीं समझ में आती। मैं उठ सो गया लेकिन हिम्मत ही नहीं है, बीमारी भी है, बुढ़ापा भी है, कमज़ोरी भी है। अब नफ्स से मुकालमा शुरू हो गया, खुद फरमाते हैं, मफहूम अर्ज करने लगा मैं, नफ्स क्या मशवरा दे रहा है कि सारी ज़िंदगी पड़ी है नमाज, नफल ही तो है ना, क्यों जी, ये बड़ा मुफ्ती है, आज ना पढ़ी तो क्या हर्ज है, क्योंकि हिम्मत नहीं है, बीमारी की वजह से हिम्मत नहीं, आज ना पढ़ी तो मान ली नफ्स की बात, चलो ठीक है आज ऐसे ही सही। अपनी उस बेबसी की और बेहिम्मती की वजह से नफ्स की ये बात मान ली, अब नींद तो आ नहीं रही, लेटे हैं बिस्तर पर। अब नफ्स के साथ मकालमा करते करते नफ्स से फिर ये कहा कि वक्त तो दुआ की कबूलियत का है ही, चलो लेटे लेटे कुछ हैं अल्लाह से दुआ कर लेते हैं कुछ, तो वहीं शुरू कर दी, कि मज़ा नहीं आया कुछ जिक्र किया कुछ हैं मज़ा नहीं आया, तो नफ्स से कहा कि वुजू कर लेता हूँ, तो वुजू करके मज़ा तो आएगा ना कम अज़ कम, वजू एक मुस्तकिल है। हाँ ये बातें सारी ज़ौकी हैं कि वजू के बाद जो लुत्फ होता है ना, हाँ ये ज़ौक वाले जानता है, दूसरा नहीं जानता है। तो नफ्स से कहा कि हैं वजू कर लेता हूँ, लोग उठ गए, जाके इस्तंजा किया, वजू किया, जब वजू कर लिया तो नफ्स से कहा तेरी ऐसी तैसी, अब बाकी क्या रह गया, मसल्ला बचाया और चलो गया, रह नहीं सकते। ये ज़ौक की बात है। ये अल्लाह ने इसी के से जो है ना, ये अल्लाह के फजल का मामला है कि नमाजों की अगर 50 होती तो ऐसे अल्लाह के बंदे ज़रूर होते, 50 अदा करते। तो नहीं था ना कि हालांकि कम कर दी, लेकिन बाज़ी अल्लाह के बंदे ऐसे हैं कि नवाफिल मुकर्रर करके वो उसको छोड़ते नहीं, रह नहीं सकते। कुरान का मुकर्रर कर लिया नहीं रह सकते, होता ना हमारे हजरत के खलीफा हैं, दो रुकात में कुरान रोजाना बड़े आराम से पढ़ लेते हैं। अरे मुफ्ती हम रजा साहब तो मिलकर भी आए उनको जाके, आप मुलाकात नहीं करते। वो जिसने अपने आप को इबादत के चस्का हासिल कर लिया, वो वक्त क्यों ज़ाया करेगा, مخلص حاضر مل بھی، جیسے ان کے اخلاص کی برکت دے دیا وقت تم، لیکن وقت وہی دیں گے جو فراغت کا، جو 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 اپنا ہے اس میں نہیں، اس میں کسی کے ساتھ نہیں ہے. مشہور ہے ان کا غصہ، غصہ اس لیے ہے کہ جان چھوڑے میری، پھر بھی جو اخلاص والا ہے اس کو دے دیں گے وقت دیں گے. تو ایسے اللہ کے بندے ہیں کہ ان کے لیے جو فرض تو لازمی ہے، اس کے بغیر گزارا نہیں ہے، وہ نوافل کو بھی اپنے اوپر ایسے لازم کر دیتے ہیں. اب خاص پر جو بھی فتویٰ دے دیں ہم بعض آج کل کہ فرض نہیں ہے پھر کیوں کر رہے ہیں، یہ اپنے اندر کی بات ہے، وہ ذوق کی بات ہے، وہ رہ نہیں سکتے، اس کے بغیر رہ نہیں سکتے. تو اللہ سے مانگے کہ اللہ ہمارے بھی اس اصلی ذوق کو بیدار فرما دے. بس یہ تصفیہ یہی ہے، جب تصفیہ ہو جاتا ہے، صفائی آ جاتی ہے، شفافت آ جاتی ہے، لطافت آ جاتی ہے دل کے اندر جو ہے، جب اس سے وہ ادراک جو بیدار ہوتا ہے، پھر اس سے جو ادراک میں جو چیزیں آتی ہیں عام لوگوں کے اس سے عقول سے بالا ہیں، پھر رہ نہیں سکتے. اسی کے لیے ذکر فکر ہے، اسی کے لیے اللہ والوں سے تعلق ہے، اسی لیے عرض کیا جاتا ہے کہ ہمارے ہاں ایک طریقہ اسی کے لیے یہ ذکر قلبی بھی ہے. مقصود یہی اس تعلق سے، اس ذکر سے، تاکہ دل کا وہ صحیح ذوق بیدار ہو جائے، دل کے اندر وہ ہمت آئے، وہ قوت آئے، ہر نافرمانی کو چھوڑیں. جب ہر نافرمانی کو چھوڑیں گے دل میں پاکیزگی آئے گی. عجیب بات یہ ہے، جب تک یہ نہیں آتی تو پھر گھر چلو یہ بھی اللہ کا فضل ہے، جو عبادت کر لیتے ہیں بوجھل پنے سے بھی اس پر بھی اجر ہے، لیکن جب یہ سہولت آ جاتی ہے، یہ ذوق کی بیداری، پھر بوجھ نہیں ہوتا. پھر اس کے اندر اگر کسی وجہ سے کوئی تعطل عذر کے ساتھ بھی آ جائے تو پھر بھی پریشانی ہوتی. اس کا پھر رو گڑ کر اللہ سے معافی مانگ کر پھر حاصل کر لیتے ہیں. تو دل کے اندر یہ تڑپ آ جائے، دل کے اندر یہ چسک آ جائے، دل کے اندر یہ شوق لگ جائے، دل کے اندر کا ادراک بیدار ہو جائے کہ اللہ کی اطاعت کو کرنے والے بنے، اللہ کے نافرمانی سے رکنے والے بنے، اس کے لیے ہمارے ایک طریقہ جو ہے وہ ذکر قلبی ہے، کہ دل میں چپکے چپکے اللہ کو یاد کرنا. اس کا مستقل حکم بھی ہے، وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُن مِّنَ الْغَافِلِينَ. فرمایا جا رہا ہے اپنے رب کو، مفہوم ہے اپنے جی میں یاد کرو، اپنے دل میں عاجزی کے ساتھ پکارے بغیر، اور صبح بھی یاد کرو، شام بھی یاد کرو، یعنی کثرت سے یاد کرو، غافلین میں سے نہ ہو. تو دل کو غفلت سے بیدار کرنے کا قرآن ایک علاج یہ بھی بتا رہا ہے کہ دل میں چپکے چپکے اللہ کی یاد بسا لو. اللہ فرماتے ہیں فذکرونی اذکرکم، جب تم مجھے یاد کرو گے میں بھی تمہیں یاد رکھوں گا. ہمارا یاد کرنا اللہ کے نام کے ساتھ ہے. دوسری جگہ فرما رہے ہیں وذکر اسم ربی کا وتبتل الیہ تبتیلا، رب کو اس کے اسم سے یاد کرو، یہ ذکر اسم ذات ہے. اور تبتل کے ساتھ، یعنی یہ جو صلاحیت لینی ہے، جو اللہ والوں کے واقعات پڑھتے ہیں، ان کی ہمتوں کو سنتے ہیں، ان کی کثرت عبادت شوق کو سنتے ہیں، اور گناہوں سے نفرت کو سنتے ہیں، تو یہ جو استعداد ہے اس کے لیے ہمیں کچھ تنہائی کے اندر محنت کرنی ہوگی. اللہ کرے یہ ضرورت بھی ہمارے دلوں کے اندر اس کا احساس بھی بیدار ہو جائے، کو جس کو ضروری سمجھتا ہے، جس کی ضرورت محسوس کرتا ہے، اس کے لیے وقت فرق فارغ کرنا آسان ہے. آج کل کے زمانے میں مشغولیتوں نے ہمیں ایسے جکڑ لیا ہے کہ ایسے کاموں کے لیے یہی کہیں گے جی وقت ہی نہیں ملتا، یہ ہمارا بھی دل چاہتا ہے وقت ہی نہیں ملتا. مولانا عبدالقادر صاحب جہوریاں والے رحمت اللہ علیہ، وہ فرمایا کرتے تھے پوری دنیا پھرے، یورپ بھی گئے ہیں، سارے ملکوں کے ایسے نام ایک دفعہ گنوا کے، ہر ایک کو مشغولیت کے عذاب میں مبتلا پایا. آج کے زمانے کے اندر ہر ایک کو کس میں؟ مشغولیت کے عذاب میں مبتلا پایا، وقت ہی نہیں. واضح کہہ دیتے جی مرنے کی فرصت نہیں ہے, خود ساختہ مشغولیتیں طاری کر لی ہیں, غیر ضروری مشغولیتیں طاری کر لی ہیں. اللہ کرے کہ یہ بھی شوق لگ جائے, انہی مشغولیتوں میں یہ مشغولی بھی شروع کریں. میں جن کا ذوق بیتار ہو جاتا ہے ان کے لیے یہ مشغولیت بھی ہو سکتی, نکال لیتے ہیں ادھر, رہ نہیں سکتے. اسی لیے حضرت بہت زور دیتے تھے تبتل سے اچھا ذکر کرو تنہائی کے اندر, اس سے وہ تاثیر دل میں اترے گی اثر. ویسے تو سماتے تھے ذکر قلیل تو قلیل بھی کثیر ہے, ذکر کثیر تو کثیر بھی ہے, یہ نام اتنا مبارک ہے, یہ تھوڑا بھی نفع دے گا لیکن وہ اتنا کافی نہیں ہے جتنا کہ ہم کچھ وقت نکال کر تنہائی کے اندر محنت کریں گے. میں تو ایک دفعہ عرض کر چکا ہوں کہ ایک صاحب نے عرض کی کہ عیال دار ہے, ایک ہی کمرہ ہے, بیوی بچے ہیں, اس کے پاس اور گھر ہے ہی نہیں ہے, وہ تو بتل کیسے کرے. تو میں چادر لے کے لیٹ جائے, بس اتنا ہی کافی ہوتا, چادر اوڑھ کر لیٹ جائے, بس یہی تو بتل کر کام کر, اصل تو کام کرنے سے ہے. ہاں اللہ کرے ہمیں بھی چٹک لگ جائے, تو کچھ وقت ضرور اس کے لیے فارغ کرنا جس میں اور کوئی نہ ہو دل سے اللہ کی طرف. تو یہ ایک مشق ہے تصور کی, کہ دل میں تصور سے لفظ لکھیں اللہ, یا لکھا ہوا تصور کریں جس رنگ میں جو اچھا لگے جس کو, اور تصور سے اور ارادے سے اپنے دل کے اندر جو ہے تصور سے تکرار کریں اس مبارک نام کی, اللہ 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 سے مانگے, جس سے مقصود ہے وہ شفافت, وہ لطافت, وہ قوت, وہ ہمت, وہ پاکیزگی اللہ ہمیں عطا فرما دے. اس سے پہلے کہ حلقہ شروع کریں ایک ساتھی بیٹھ ہوں گے, مقصود یہی سامنے ہے, اس کے بعد جو ہے نا ہم اس ذکر کی مشق تھوڑی دیر کے لیے کریں گے. وہ کرسی ادھر سے, ہمارا بچہ جی بچپن سے مانوس ہے, آئے تھے کہ میں نے ذکر ہو, میں نے بیعت ہونا ہے, میں نے کیا کہا تھا, بیعت تو ہیں بچپن سے مارا ہوں, چھوٹا سا تھا آنا جانا شروع ہوا ہے, بہرحال اب اس کو شوق لگ گیا ہے, میں بڑا ہو گیا باقاعدہ بیعت ہونا. بیعت کیا ہے؟ یہ تو ایک قسم کا ایک معاہدہ ہے, ایک اہتمام شروع ہو جاتا ہے اس کے ساتھ جو ہے نا, دل کی اصلاح کے لیے ایک شوق لگ جاتا ہے. تو پہلے دیکھیے بیعت یہاں پر, پہلے خطبہ, خطبے کے بعد میں کچھ کلمات پہلے میں پڑھوں گا, پھر آپ پڑھیں گے, پھر شجرا پڑھا جائے گا, اس کے بعد جو ہے نا میں توبہ پر عہد لوں گا تین دفعہ, تو وعدہ کرنا یہ میرا وعدہ ہے, اس کے بعد یہ میں نسبت آپ کو دوں گا, آپ اس کو قبول کر لیں گے, سلسلے سے آپ منسلک ہو جائیں گے, پھر یہ ذکر قلبی کی مشق کرنی ہے. نحمدہ و نصلی علی رسولہ الکریم, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. پڑھیں جی, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, لا الہ الا اللہ محمد رسول اللہ, لا الہ الا اللہ محمد رسول اللہ, لا الہ الا اللہ محمد رسول اللہ, لا الہ الا اللہ محمد رسول اللہ. استغفر الله ربي من كل ذنب واتوب اليه استغفر الله ربي من كل ذنب واتوب اليه استغفر الله ربي من كل ذنب واتوب اليه اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم
اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم
اللهم آپ اللہ کے ساتھ بواسطہ اس غلام کے وعدہ کرتے ہو کہ آئندہ کسی قسم کا کوئی گناہ نہیں کرو گے آپ اللہ کے ساتھ بواسطہ اس غلام کے وعدہ کرتے ہو کہ آئندہ کسی قسم کا کوئی گناہ نہیں کرو گے یہ سلسلہ لکشمن جو اللہ پاک جناب رسول اللہ صلی اللہ علیہ وسلم کو عطا فرمایا تھا یعنی یہ خاص نسبت جو ہے اور سیدنا ابوبکر صدیق رضی اللہ تعالی عنہ سے پھر یہ دوسرے اصحاب نقم رحمۃ اللہ علیہ کے واسطوں سے مجھ تک پہنچی میں نے اللہ کی رضا کے لیے آپ کو دی آپ نے قبول کی یہ اب آنکھیں بند کر کے وہ دل کا تصور کر کے پھر لفظ لکھا ہے اللہ اور دل کے اندر کی روشنی ہو رہی ہے تو تصور کی آنکھ سے لکھا ہوا دیکھ کر تصور کی زبان سے اس مبارک نام کی تکرار کریں گے
ربنا لا تزغ قلوبنا بعد إذ هديتنا محمد وعلى آله وصحبه أجمعين برحمتك يا أرحم الراحمين.